नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2081 साल कार्तिक 26 गते सोमबार, कार्तिक शुक्ल दशमी, तद अनुसार 11 नोभेम्बर सन् 2024, नेपाल सम्वत 1145। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले राष्ट्रपति अजरबैजान प्रस्थानसँगै दुर्घटनामा 7 जनाको मृत्यु भएको प्रसंगलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन्। पहिलो खबर गोर्खापत्रबाट लिँदैछौ। राष्ट्रपति अजरबैजान प्रस्थान शीर्षकमा यो खबर छापिएको छ। राष्ट्रपति रामचन्द्र पौडेल जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन COP29 नेपालका तर्फबाट प्रतिनिधित्व गर्न आइतबार अजरबैजान प्रस्थान गर्नुभएको छ। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल आइतबार साँझ त्यसतर्फ प्रस्थान गर्नुभएको हो। राष्ट्रपति पौडेलका साथमा उहाँकी धर्मपत्नी सविता पौडेल पनि बाकु जानुभएको छ। राष्ट्रपति पौडेललाई उपराष्ट्रपति राम सहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, उप प्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाश मान सिंह, परराष्ट्र मन्त्री डाक्टर आरजू राणा लगायत मन्त्री परिषदका सदस्य, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख लगायत नेपाल सरकारका उच्च अधिकारीले त्रिभुवन विमानस्थलमा विदाई गर्नुभयो। विदाईका क्रममा नेपाली सेनाको टोलीले राष्ट्रपति पौडेलको राजकीय सम्मानसहित तोप पड्काएर सम्मान गारद अर्पण गरेको थियो। अजरबैजानको बाकुमा आयोजना हुने COP29 सम्मेलनमा राष्ट्रपति पौडेलको सहभागितालाई बलियो बनाउन वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीसहितको टोली शनिबार त्यहाँ पुगिसकेको छ। राष्ट्रपति पौडेलको भ्रमण र सहभागिताको सम्पूर्ण तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार राष्ट्रपति पौडेलले सम्मेलनको पहिलो महत्वपूर्ण कार्यक्रमका रूपमा वर्ल्ड लीडर क्लाइमेट एक्सन समिटमा सहभागिता जनाउनुहुनेछ। सोमबार शुरू हुने उक्त समिटमा विश्वका उच्च नेतृत्वहरूको सहभागिता रहनेछ। राष्ट्रपति पौडेलले मंगलबार सो सम्मेलनलाई औपचारिक सम्बोधन गर्नुहुने कार्यसूची छ। राष्ट्रपति अजरबैजान प्रस्थान, गोर्खापत्रबाट यो खबर लिएका हौं। गोर्खापत्रमै दुर्घटनामा 7 जनाको मृत्यु शीर्षकको खबर छ। कालीकोट जिल्लाको पलाता गाउँपालिका 3 राडु काब्रो खोलामा भएको बोलेरो दुर्घटनामा 7 जनाको मृत्यु भएको छ। पलाता गाउँपालिकाको वडा नम्बर 5 खिनबाट वडा नम्बर 9 थिर्पु जाँदै गरेको डबल क्याब बोलेरो दुर्घटना हुँदा 6 जनाको घटनास्थलमै र 1 जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा 12 जना घाइते भएका छन्। सड़क सुरक्षा परीक्षण नहुँदा दुर्घटना उपशीर्षकमा गोर्खापत्रले लेखेको छ। पछिल्लो समय दिनहुँ जसो हुने गरेको सड़क दुर्घटनाका कारण ठूलो मानवीय क्षति हुने गरेको छ, तर सड़कको अवस्था के छ, सड़क सुरक्षाका लागि चाहिने आवश्यक पूर्वाधार निर्माण र मापदण्ड पूरा हुन सकेको छैन भनेर सड़क सुरक्षा परीक्षण रोड सेफ्टी अडिट हुने गरेको छैन। सड़क दुर्घटनामा वार्षिक 3,000 भन्दा बढ़ी नागरिकको अकालमा मृत्यु हुने गरेको तथ्याङ्क रहे पनि के कति कारणले सड़क दुर्घटना हुने गरेको छ भनेर कुनै परीक्षण गरिँदैन। सड़क दुर्घटना हुँदा स्थानीय स्तरमा समितिहरू गठन गरी विभिन्न जाँचबुझ गरिए पनि सड़क सुरक्षा परीक्षण गरिँदैन। गोर्खापत्रबाट यो खबर लिएका हौं। गोर्खापत्रबाटै विद्यार्थीसँगै विदेशिन्छ करोड़ौं शीर्षकको खबर लिँदैछौ। नेपालमा चिकित्सा शिक्षा अध्ययनका लागि निर्धारित सीट संख्या न्यून भएकै कारण अध्ययनका लागि नेपाली विद्यार्थी विदेशिने क्रम बढ़दो छ। विद्यार्थीले चिकित्सा शिक्षा आयोगले लिने गरेको प्रवेश परीक्षा पास गरे पनि नेपालमा एमबीबीएस अध्ययन गर्न पाइँदैन। आयोगले लिएको प्रवेश परीक्षा पास भएपछि नेपालमा मेरिटका आधारमा मात्र एमबीबीएस अध्ययन गर्न पाउने भएकाले नाम निकाल्ने सबै विद्यार्थीले नेपालकै मेडिकल कलेजमा अध्ययन गर्न पाउँदैनन्। 3 वर्ष अघि नेपालका कुनै मेडिकल कलेजमा अध्ययन गर्न नपाइने भएपछि कपनकी बिहानी शर्मा एमबीबीएस अध्ययन गर्नका लागि फिलिपिन्स जानुभएको थियो। फिलिपिन्समा उहाँसँगै 21 जना नेपाली विद्यार्थी एमबीबीएस अध्ययन गरिरहेका छन्। विदेशमा एमबीबीएस अध्ययनका लागि नेपालभन्दा धेरै खर्च हुने गरेको छ। बिहानीका बुवा केदार शर्माले 3 वर्षमै 1 करोड़ रूपियाँ भन्दा बढ़ी खर्च भइसकेको जानकारी दिनुभयो। नेपालमा एमबीबीएस अध्ययन गर्न पाएको भए उक्त पैसा नेपालमै रहने उहाँको भनाइ छ। नेपालबाट एमबीबीएस अध्ययनका लागि सबैभन्दा धेरै चीन र बंगलादेश जाने गरेका छन्। त्यसबाहेक भारत र पाकिस्तान, जापान, अमेरिका, अस्ट्रेलिया, बेलायत, रसिया, युक्रेन लगायतका मुलुकमा पनि एमबीबीएस अध्ययनका लागि जाने गर्दछन्। जानकारहरूका अनुसार विदेशमा चिकित्सा शास्त्र अध्ययन गर्न जाने प्रत्येक विद्यार्थीको खर्च 70 लाखदेखि 1 करोड़ रूपियाँसम्म लाग्छ। चिकित्सा शिक्षामा संकुचन, विद्यार्थीसँगै विदेशिन्छ करोड़ौं, गोर्खापत्रको अग्रपृष्ठमा यो खबर प्रकाशित छ। आजको अन्नपूर्ण पोस्टले नयाँ गाउँमा चिरैचिरा बसु घरै छैन जाउँ कहाँ जाउँ शीर्षकमा खबर स्टोरी प्रकाशित गरेको छ तस्विर सहितको। अन्नपूर्णबाट हामी पूर्वमन्त्री अधिकारी अन्तत पक्राउ शीर्षकको खबर लिँदैछौ। कोशीका निवर्तमान मन्त्री लीला वल्लभ अधिकारीलाई 2 दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ। मानव तस्करीको आरोप लागेका अधिकारीलाई मोरङ प्रहरीले आइतबार उहाँकै निवासबाट पक्राउ गरी जहाजबाट काठमाडौँ ल्याएको थियो। जापान भ्रमण र मानव तस्करी सम्बन्धी विवादमा उहाँ मुछिनु भएको हो। विराटनगर महानगरपालिका 2 स्थित निवासबाट आइतबार दिउँसो 1 बजेतिर अधिकारीलाई प्रहरीले पक्राउ गरेको थियो। विराटनगर विमानस्थलमा यति एयरलाइन्सको जहाजमा राखेर उनलाई काठमाडौँ लगिएको थियो। अदालतबाट अनुमति लिएर पक्राउ गरिएको प्रहरीले जनाएको छ। सादा पोशाकका प्रहरीले आइतबार बिहानैदेखि अधिकारीको निवासलाई घेरा हालेका थिए। काठमाडौँ प्रहरी परिषदले पक्राउ गरेर पठाइदिन जिल्ला प्रहरी कार्यालय मोरङलाई पत्राचार गरेको थियो। पक्राउका लागि सहजीकरण गर्न काठमाडौँ प्रहरी परिसरबाट पुगेको टोलीसँग मोरङ प्रहरी प्रमुख एसपी नारायण चिमरिया पनि पुग्नु भएको थियो। मन्त्री अधिकारीले आफू विरूद्ध लागेको आरोपको अनुसन्धानमा प्रहरीलाई सहयोग गर्ने बताउँदै आउनु भएको छ। उहाँ आइतबार दिउँसो आफै यति एयरलाइन्सको जहाज मार्फत काठमाडौँ जाने तयारीमा हुनुहुन्थ्यो। स्रोतका अनुसार आफू अनुसन्धानमा सहयोग गर्न तयार रहेको निवेदनसहित काठमाडौँ स्थित प्रहरीको सम्पर्कमा जान लागे पनि प्रहरीले उहाँलाई निवासबाटै पक्राउ गरेको हो। पूर्वमन्त्री अधिकारी अन्तत पक्राउ अन्नपूर्णबाट यो खबर लिएका हौं। अन्नपूर्णको अग्रपृष्ठमै कोरियामा दक्ष कामदार पठाउने ढोका खोल्दै शीर्षकको खबर प्रकाशित छ। द्वन्द्वका कारण मध्यपूर्व र खाड़ीका वैदेशिक रोजगार असुरक्षित बनिरहेका बेला सरकार सर्वाधिक आकर्षक मानिने दक्षिण कोरियामा दक्ष कामदारको रोजगार बाटो खोल्ने अन्तिम प्रक्रियामा पुगेको छ। यससँगै ईपीएस प्रणालीबाट अदक्ष कामदार पठाइरहेकै खर्चले धान्ने गरी नेपालीले थप गतिलो रोजगारीमा जान पाउनेछन्। उनीहरूको मासिक बेसिक तलब कम्तीमा 3,000 अमेरिकी डलर सरदर 4 लाख रूपियाँ हुनेछ। ईपीएस प्रणाली E9 भिसामा साना तथा मझौला कम्पनीले अध्यक्ष कामदार लैजाने गर्दछन्। त्यसैका लागि कोरियाली भाषा परीक्षामा उत्कृष्ट अंक ल्याई उत्तीर्ण गर्नुपर्छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीका अनुसार यसअघि भाषा परीक्षा पास गरेर बसेका 2 लाख नेपाली रोजगारको पालो कुरिरहेका छन्। ईपीएसबाट अघिल्लो वर्ष सन् 2023 सबैभन्दा धेरै 19,699 जना कोरिया गएका थिए। यस वर्ष 10,000 को हाराहारीमा पुग्ने अनुमान छ। कोरिया जान तयार नेपालीलाई पछिल्लो निर्णयले राहत पुर्याउनेछ। E7 भिसा भने कोरियाको कानून मन्त्रालयले हेर्ने र व्यवसायी सम्झौतामा आधारित हुने उहाँले जानकारी दिनुभयो। ईपीएस भने त्यहाँको श्रम मन्त्रालयले हेर्छ। कोरियाले ईपीएस प्रणाली अन्तर्गत 17 देशबाट अध्यक्ष श्रमिक लैजाने गर्छ। सम्झौता भएका ती देशमध्ये नेपालले मात्र E7 प्रणालीबाट सिपयुक्त श्रमिक पठाउन बाँकी रहेको र बाँकी सबैले पठाइरहेका मन्त्री भण्डारीले जानकारी दिनुभयो। रोजगारीसँगै भविष्यमा सिप प्रविधि र पुँजी भित्र्याउन सक्ने सुरक्षित गन्तव्य हामीलाई चाहिएको छ, मन्त्री भण्डारीले भन्नुभयो। ती मुलुक कोरिया र जापान हुन्। कोरियाले आफ्नो मुलुकलाई आवश्यक पर्ने 20% मात्र दक्ष जनशक्ति E7 प्रणालीबाट विश्व बजारबाट आपूर्ति गर्छ। उद्योग धन्दा र निर्माण क्षेत्रमा चरम विकाससँगै हरेक वर्ष उसलाई ठूलो संख्यामा विदेशी जनशक्ति आवश्यक हुन्छ। कोरियामा दक्ष कामदार पठाउने ढोका खोल्दै अन्नपूर्णबाट यो खबर लिएका हौं। नयाँ पत्रिका दैनिकले भेटिए तस्करसँग फोन सम्वाददेखि फोटो आदान प्रदानसम्मका तथ्य, निवर्तमान मन्त्री अधिकारी संलग्न मानव तस्करी प्रकरणलाई अग्रपृष्ठमा प्राथमिकताका साथ पहिलो खबर बनाएर प्रकाशित गरेको छ। नयाँ पत्रिकाबाट हामी बक्यौता असुल नहुँदै उद्योगमा लाइन जोड्ने सरकारको निर्णय शीर्षकको खबर लिँदैछौ। बक्यौता असुल नहुँदै सरकारले पुनः उद्योगमा लाइन जोड्न निर्देशन दिने निर्णय गरेको छ। लोड सेडिङका बेला डेडिकेटेड फिडर र ट्रक लाइनबाट 24 घण्टासम्म प्रयोग गरेको विद्युतको प्रिमियम महसुल नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले हाल 28 उद्योगमा लाइन काटेको अवस्था छ। विद्युत प्राधिकरणले ऐनले गरेको व्यवस्था अनुसार बक्यौता असुल नहुँदै ग्राहकको लाइन जोड्न नमिल्ने बताउँछ। तर हिजो बसेको मन्त्री परिषद बैठकले आज बिहान 12 बजेसम्म उक्त उद्योगहरूमा काटेको लाइन जोड्न ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय मार्फत प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको हो। यो खबर नयाँ पत्रिकाबाट लिएका हौं। नेपाल समाचार पत्रले देउवा समूहकै नेताहरू धमाधम शेखर समूहमा महाधिवेशनको चर्चासँगै सशक्त बन्दै शेखर शीर्षकको खबर प्रमुख बनाएको छ। नेपाल समाचार पत्रबाट हामी 21 वर्षपछिको परीक्षा एकैपटक 13,32,000 विद्यार्थी माघमा परीक्षा शीर्षकको खबर लिँदैछौ। राष्ट्रिय परीक्षा बोर्डले 21 वर्षदेखि रोकिएको कक्षा 11 र 12 सबै परीक्षा एकैपटक लिने भएको छ। यो परीक्षाले 13,32,149 विद्यार्थीलाई ठूलो राहत हुने भएको छ। तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद र त्यसपछि बनेको रापा बोर्डले अन्तिम मौकास्वरूप एकैपटक राष्ट्रिय परीक्षा सञ्चालन गर्न लागेको हो। राष्ट्रिय परीक्षा बोर्डको 2 साता अघि बसेको बैठकले परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो। परीक्षा माघमा सञ्चालन गर्ने गरी तयारी भइरहेको बोर्डका परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, भोलि 27 गतेसम्म फारम भर्ने समय तोकेका छौं। कतिले फारम भर्नेछन् सोही आधारमा परीक्षा सञ्चालन गर्नेछौं। बोर्डले कुन सालमा कति विद्यार्थी अनुपस्थित वा अनुत्तीर्ण थिए लगायत विषयमा सबै तथ्याङ्क तयार गरेको थियो। सोही आधारमा करिब 13,32,000 विद्यार्थीले परीक्षा दिन पाउने उल्लेख गरेका हौं। परीक्षा नियन्त्रक शर्माले नेपाल समाचार पत्रसँग भन्नुभयो, 13,32,000 विद्यार्थी माघमा परीक्षा शीर्षकको यो खबर नेपाल समाचार पत्रमा प्रकाशित छ। कार्यक्रम अखबारमा अब एकैछिन विज्ञापनको पालो।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि बाँकी प्रसंग। निरौला र पाण्डे न्यायाधीश नियुक्त शीर्षकको खबर गोर्खा पत्रबाट लिँदैछौ। राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा 2 न्यायाधीश नियुक्त गर्नुभएको छ। संसदीय सुनवाईबाट अनुमोदित हुनुभएका निरपधोज निरौला र नित्यानन्द पाण्डेलाई राष्ट्रपतिले न्यायाधीशमा नियुक्त गर्नुभएको हो। निरौला उच्च अदालत पाटन र पाण्डे उच्च अदालत तुलसीपुरमा मुख्य न्यायाधीश हुनुहुन्थ्यो। गैडा स्थानान्तरणको सट्टा पाल्न माग शीर्षकमा गोर्खा पत्रबाटै खबर लिँदैछौ। चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर नवलपुर क्षेत्रबाट 4 गैडा स्थानान्तरण गरी पूर्वी सेक्टर लगिने भएको छ। पश्चिम सेक्टरमा रहेका मध्ये 10 गैडा पूर्वी सेक्टरमा लैजाने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागको निर्णय अनुसार बाँकी 4 गैडा स्थानान्तरण गर्न लागि विभागका सूचना अधिकारी हरिभद्र आचार्यले जानकारी दिनुभयो। 6 गैडा भने गत वर्षको चैतमै स्थानान्तरण गरी पूर्वी सेक्टर लगिएको थियो। गैडाको घनत्व र बाढ़ीका जोखिमका हिसाबले निकुञ्जमा पश्चिमभन्दा पूर्वी क्षेत्र बढ़ी सुरक्षित रहेको भन्दै आन्तरिक रूपमा स्थानान्तरण गर्न लागि विभागका सूचना अधिकारी आचार्यले बताउनुभयो। यो खबर गोर्खापत्रबाट लिएका हौं। आजको राजधानी दैनिकले पनि मानव तस्करीको कसुरमा अनुसन्धान थालियो, पूर्व मन्त्री अधिकारी पक्राउ परेको खबरलाई पहिलो खबर बनाएको छ। राजधानीमै चिसो बढ़ेसँगै ओह्रालो लाग्यो, डेंगु संक्रमण दर शीर्षकको खबर लिँदैछौ। अग्र पृष्ठबाट, मनसून अवधि सकिएर चिसो मौसम शुरू भएता नेपालमा डेंगू संक्रमण दर घट्दै जान थालेको छ। एपिडेमियोलोजी तथा सर्वारोग नियन्त्रण महाशाखाको किटजन्य रोग शाखा प्रमुख डाक्टर गोकर्ण प्रसाद दाहालले जाड़ो बढ़नुका साथै सरकारले डेंगू सार्न लामखुट्टे नियन्त्रण अभियान सञ्चालन गरेपछि कार्तिक यता संक्रमण दर घट्दै गएको बताउनुभयो। दाहालका अनुसार डेंगी संक्रमण दरको 45 साता चढ़िरहेको छ। नेपालमा 42 सातादेखि डेंगू संक्रमण ओह्रालो लाग्ने क्रम शुरू भएको उहाँले जानकारी दिनुभयो। नेपालमा पछिल्लो 3 वर्षमा डेंगी संक्रमण दर 12 महिना नै देखिन थालेको छ। डेंगी संक्रमण ओह्रालो लागे पनि संक्रमण दर शून्यमा झर्छ वा झर्दैन त्यो भने अहिले नै भन्न सकिने अवस्था नरहेको एपिडेमियोलोजी तथा सरुवारोग नियन्त्रण महाशाखाले जनाएको छ। चिसो बढ़ेसँगै ओह्रालो लाग्यो डेंगी संक्रमण दर, यो खबर राजधानीबाट लिएका हौं। राजधानीमै अधिक तरलताको मारमा बैंक शीर्षकको खबर छ। बैंकिङ प्रणालीमा रकम थुप्रिँदै गएपछि राष्ट्र बैंक र वाणिज्य बैंकहरूलाई तरलता व्यवस्थापनमा हम्मेहम्मे हुन थालेको छ। अधिक तरलताका कारण बैंकहरूले एकापसमा लिने सापटीको ब्याज दर 3% बढ़ेको पुगेको छ। 3% भन्दा तल झर्न नदिनका लागि राष्ट्र बैंकले विभिन्न बैंकहरूबाट रकम तानेको तानै गर्नु परिरहेको छ। गत 21 कार्तिकमा मात्र राष्ट्र बैंकले 1 खर्ब रूपियाँ तानेकोमा आइतबार पुनः एक खर्ब रूपियाँ तानेको हो। अधिक तरलताको मारमा बैंक, यो खबर राजधानी दैनिकबाट लिएका हौं। आजको नागरिक दैनिकले जलवायु संकट टार्न भू राजनीति बाधक बन्दैछ शीर्षकको खबरलाई प्रमुख खबर बनाएको छ। नागरिकबाटै नेपाली नियति दशैं तिहार मानेर फेरि मुगलानतिरै खबर शीर्षकको खबर लिँदैछौ। रोजगारीका लागि भारतमा काम गर्दै आएका दैलेखका बिर्खबहादुर शाही असोज अन्तिम सादा दशैं तिहार मनाउन घर फर्किनुभयो। हर्षोल्लासका साथ घर परिवारसँग उहाँले दशैं तिहार पनि मनाउनुभयो। घर फिरेको महिना दिनमै फेरि उहाँ उतै फर्किनु भएको छ। गाउँमा प्रशस्त रोजगारीको अवसर सृजना नहुँदा र पुर्ख्यौली सम्पत्तिबाट मात्रै घर धान्ने समस्या पर्दा उहाँ नेपाल भारत सीमा क्षेत्र नेपालगंज 15 जमुनाबाट परदेशिनु भएको हो। नेपालीका मुख्य चाडपर्व दशैं र तिहार सके लगत्तै रोजगारीका लागि भारतका विभिन्न ठाउँमा बस्दै आएका र शाही जस्तै घर फर्किएकाहरू पुनः परदेश फर्किन थालेका छन्। दशैं तिहार मानेर फेरि मुगलानतिरै नागरिकबाट यो खबर लिएका हौं। नागरिकमै रासोपाको अन्यल अब कस्तो आन्दोलन शीर्षकको खबर छ। सहकारी ठगी प्रकरणमा पार्टी सभापति रवि लामिछाने पक्राउ परेदेखि नै सड़कमा ओर्लिएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपालाई आन्दोलनको औचित्य पुष्टि गर्न धौधौ परिरहेका बेला शनिबार केन्द्रीय समिति बैठक बस्यो। स्थानीय तह निर्वाचनको तयारीको मूल एजेण्डामा बसेको बैठक भनिए पनि रविको पक्राउ आन्दोलन र त्यसपछि सुर्जित घटनाक्रमको विषयमा केन्द्रित रहेर छलफल भएको एक केन्द्रीय नेताले बताउनुभयो। आन्दोलनबाट सरकार नगलेको, सरकार नगल्दा प्रहरीले अनुसन्धान कमजोर हुन नसकेको, रविको हिरासत यात्रा लम्बी रहेको जस्ता विषयमा बैठकमा छलफल भए। रासपाको अन्यल अब कस्तो आन्दोलन शीर्षकको यो खबर नागरिक दैनिकबाट लिएका हौं। आजको कारोबार दैनिकले पनि कोप 29 तर्फ राष्ट्रपति पौडेल शीर्षकको खबरलाई पहिलो खबर बनाएको छ। कारोबारबाट हामी मोबाइल भ्यान मार्फत खुला दूधको परीक्षण शीर्षकको खबर लिँदैछौ। अग्रपृष्ठबाट विभिन्न डेयरी उद्योगहरूले खुला रूपमा बिक्री गर्दै आएको दूधको गुणस्तरमा बारम्बार प्रश्न आइरहेका बेला मोबाइल फूड ल्याब भ्यान मार्फत गुणस्तर जाँच शुरू भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले केही दिनदेखि भ्यान मार्फत खुला रूपमा बिक्री भइरहेको दूधको गुणस्तर जाँच्न शुरू गरेको हो। विभागले पहिलो पटक काठमाडौँ प्रवेश बिन्दुमा कच्चा खुला दूधको गुणस्तर परीक्षण गरेको छ। यसअघि विभागले यस्तो दूधको गुणस्तर परीक्षण गरेको थिएन। काठमाडौँ भित्रिने दूधमा समस्या छ भन्ने विभागमा गुनासो आएपछि आइतबारदेखि कच्चा दूधको गुणस्तर परीक्षण शुरू गरिएको विभागका महानिर्देशक संजीव कुमार कर्णले जानकारी दिनुभयो। मोबाइल भ्यान मार्फत खुला दूधको परीक्षण कारोबारबाट यो खबर लिएका हौं। कारोबारमै वित्त कम्पनीको निष्क्रिय कर्जा 34% शीर्षकको खबर लिँदैछौ। कर्जा असुलीमा समस्या आउँदा वित्त कम्पनीहरूको निष्क्रिय कर्जा 34% पुगेको छ। चालू आर्थिक वर्षको पहिलो त्रैमासको विवरण अनुसार वित्त कम्पनीहरूको निष्क्रिय कर्जा न्यूनतम 3.12%देखि अधिकतम 34.64% पुगेको हो। कम्पनीहरूले कर्जा असुलीका लागि प्रयास गरे पनि असुली बढ़न सकेको छैन। अर्थतन्त्रको सुस्थता, कर्जाको उच्च ब्याजदर, उपभोक्ताको आमदानीमा गिरावट आदि कारणले पछिल्ला वर्षहरूमा कर्जा असुलीमा समस्या पर्दै गएको छ। कारोबारबाट यो खबर लियौं। कारोबारमै तिलिचो आधार शिविरमा राष्ट्रिय बिजुली शीर्षकको खबर छ। हिमाल पारीको जिल्ला मनाङ स्थित पर्यटकीय स्थल तिलिचो तालको आधार शिविर बेस क्याम्पमा राष्ट्रिय प्रसारण ग्रिडको विद्युत पुगेको छ। मनाङको डिस्याङ गाउँपालिका 9 खाङसार स्थित समुद्री सतहबाट 4,250 मिटर उचाइमा रहेको बेस क्याम्पमा राष्ट्रिय प्रसारण लाइन पुर्याएर विद्युत आपूर्ति शुरू गरिएको हो। बेस क्याम्पमा 50 केभी क्षमताको विद्युत वितरण ट्रान्सफर्मर राखिएको छ। श्रमदान मार्फत विकास गर्दै जलजला शीर्षकको खबर पनि कारोबारले प्रकाशित गरेको छ। पर्यटक भित्र्याउन जैमिनी धामको प्रवर्धन गरिँदै शीर्षकको खबर लिँदैछौ। जैमिनी नगरपालिकाले प्रमुख धार्मिक गन्तव्यको रूपमा रहेको जैमिनी धामको प्रवर्धन गरी पर्यटक भित्र्याउन योजना बनाएको छ। जैमिनी नगरपालिका एक जैमिनी धाम पवित्र कालीगण्डकी तटीय क्षेत्रमा अवस्थित छ। जैमिनी कृषिले तपस्या गरेको गुफा र जैमिनी धामलाई संरक्षण, पूर्वाधार निर्माण र प्रचार प्रसार गरी पर्यटन प्रवर्धन गर्न थालिएको हो। ऐतिहासिक धार्मिक स्थलमा पूर्वाधार निर्माणसँगै प्रचार प्रसार मार्फत पर्यटक भित्र्याउन थालिएको नगरपालिका कार्यालयले जनाएको छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरले जैमिनी धामको महत्व बढ़ाएको छ। यो खबर कारोबारबाट लिएका हौं। नागरिक दैनिकमा तरकारी खेतीबाट पुग्दो आमदानी गर्दै ब्याजे बासी शीर्षकको खबर छ। दैलेखको गुराँस गाउँपालिका 8 ब्याजे गाउँका किसानले तरकारी बेचेर पर्याप्त आमदानी गर्दै आएका छन्। नौ परिवार रहेको उक्त गाउँका किसानको मुख्य आमदानीको स्रोत नै तरकारी खेती हो। तरकारी बेचेर यो गाउँका किसानले पर खर्च टार्दै आएका छन्। व्यावसायिक रूपमा तरकारी खेती गरेर उनीहरूले वर्षेनी लाखौं आमदानी गरिरहेका छन्। यो खबर नागरिक दैनिकबाट लियो। नागरिक दैनिकमै भाउजूमाथि खुकुरी प्रहार शीर्षकको खबर छ। मोरङको कानेपोखरी गाउँपालिका चार बयर वनमा देवरले भाउजूमाथि खुकुरी प्रहार गरेका छन्। देवरको खुकुरी प्रहारबाट 55 वर्षीय शिवा श्रेष्ठ सार्की गम्भीर घाइते हुनुभएको मोरङ प्रहरी प्रवक्ता डीएसपी वेद प्रकाश जोशीले जानकारी दिनुभयो। उहाँका अनुसार आफ्नै देवर बसन्त कार्कीले खुकुरी प्रहार गरी घाइते बनाएका हुन्। कक्षा 10 को सामाजिक विषय 2 वर्षमै परिवर्तन गरिँदै शीर्षकको खबर नयाँ पत्रिकाबाट लिँदैछौ। पाठ्यक्रम विकास केन्द्रले आगामी शैक्षिक सत्रदेखि लागू हुने गरी कक्षा 10 को सामाजिक अध्ययन विषयको पाठ्यक्रम परिवर्तन गर्ने भएको छ। केन्द्रले विद्यार्थी अनुत्तीर्ण हुने दर बढ़ेको भन्दै लागू भएको 2 वर्षमै सामाजिक अध्ययन विषयमा समावेश कार्यक्रम पाठ्यक्रम परिवर्तन गर्न लागेको हो। कक्षा 10 को सामाजिक विषय 2 वर्षमै परिवर्तन गरिँदै नयाँ पत्रिकामा यो खबर प्रकाशित छ। कार्यक्रम अखबारमा अब सम्पादकीयको पालो। आजको गोर्खापत्रमा हवाई भाड़ाको आलोचना शीर्षकको सम्पादकीय प्रकाशित छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मार्फत तथा स्थलोन्नति गर्नुपर्ने विषयबाट हवाई भाड़ा महँगीको न्यू आरम्भ भएको छ। मरमत तथा स्थलोन्नतिमा विमानस्थल कार्तिक 23 दैनिक 10 घण्टा बन्द गरिनुपर्ने भयो। विश्वमय विमानस्थल मरमत तथा स्थलोन्नति सामान्य प्रक्रिया हो। विमानहरूलाई उडान भर्न थप सजिलो होस् भनेरै मरमत तथा स्थलोन्नति गरिन्छ। विमानस्थल सकभर उडानलाई कम प्रभाव परोस् भनेर कार्यतालिका तय गरिएको देखिन्छ। तर विमानस्थल बन्द हुने जानकारीसँगै विमान कम्पनीहरूले भाड़ा बढ़ाउने पहल गर्न थाले। हवाई भाड़ाको आलोचना गोर्खापत्रको यो सम्पादकीयको हो। नेपाल समाचार पत्रमा सरकारमा बस्नेहरू संवेदनशील बन शीर्षकको सम्पादकीय प्रकाशित छ। कारोबारमा अनुदानको विकल्पमा लगानी खोज शीर्षकको सम्पादकीय छापिएको छ भने आजको अन्नपूर्ण पोस्टमा काक्रे विहार संरक्षणको निहितार्थ शीर्षकको सम्पादकीय प्रकाशित छ। यिनै प्रसंगहरूसहित कार्यक्रम अखबारको निर्धारित समय सकिएको छ। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। अखबार कार्यक्रमबाट दीपक जोशीलाई विदा दिनुहोस्। हवस् त, नमस्कार।